अतिथि देवो भव।
नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अतिथि देवो भवमा म माया कणेल। सुने जितिन्छ विजय एफएम 101.6 हरेक दिन प्रसारण हुँदै आइरहेको कार्यक्रम अतिथि देवो भवमा आजका अतिथि हुनुहुन्छ नेपाल शिक्षक महासङ्घ जिल्ला सदस्य जनमुखी आदर्श कलेज र लक्ष्मी माध्यमिक विद्यालय अमरापुरीमा अध्यापन गर्दै आउनुभएका सुरेन्द्र राज भट्टराई, उहाँसँगको अन्तरङ्ग कुराकानी आजको अतिथि देवो भवमा। कार्यक्रम अतिथि देवो भवमा तपाईँलाई स्वागत छ।
धन्यवाद।
आराम हुनुहुन्छ?
हजुर, आरामै छ। पारिवारिक रूपमा चाहिँ अलिकति अप्ठ्यारो थियो, त्यसले गर्दा हामीलाई खानालाई अलिकति धौधौ थियो। अबको परिवेश त्यो बेला उत्पादन पनि कम हुने, अनि फेरि हामी धेरै सन्तान पनि 5 सन्तान, त्यसैले पारिवारिक रूपमा चाहिँ अलिकति अप्ठ्यारो थियो। तर सङ्घर्षको रत जिन्दगी बिताउँदै जाँदा मलाई त्यहाँ बुवाले पनि 14-15 क्षेत्रमै नै ल काम गरेर खान सिक्नुपर्छ है भनेर सिकाइदिनु भयो। मैले त्यसै अनुसार काम गर्दै पढ्दै गरेँ, सफलता नै हासिल गर्दै गएको छु, अन्त धेरै निकै राम्रो महसुस गर्छु आफूलाई।
धेरै सङ्घर्ष गर्नुभयो
जीवनमा। जे होस् आफूले केटकेटीदेखि नै सङ्घर्ष र चाहिँ जेठो छोरो भएको कारणले नै होला अलिकति सङ्घर्ष गरेको चाहिँ महसुस गर्छु।
बिहानदेखि बेलुकासम्म, बिहान 6 बेलुका 4 4-5 नै पढाउनुहुन्छ?
हजुर हजुर।
त्यो पढाइरहँदाखेरि कहिले काहीँ बोरिङ फिल हुँदैन?
एकदमै हुन्छ, तर के भने विद्यार्थीसँग र विद्यालयको वातावरणमा हुर्किनेर बाँच्ने तरिका ले आफूलाई त्यस परिवेशमा नै बाँच्न सिकाउँदै गएको हुँदा त्यसैमा रमाइलो लाग्न थालिसक्यो। अहिले त लामो समय भइसक्यो अध्यापन गराउन थालेको पनि, करिब 20 मेरो अध्यापन क्षेत्रमा मेरो अनुभव छ। त्यसमा पनि विद्यालयभित्र त मेरो अलिकति विद्यालय पठन पाठन क्रियाकलापमा मेरो आफ्नो विषयगत रूपमा भन्नुपर्दा विद्यालयमा मैले राम्रो रिजल्ट दिन सकेको शिक्षकको रूपमा पनि मैले आफूलाई पाएको हुनाले धेरै विद्यालयप्रति मेरो रमाइलो पनि लाग्छ र विद्यालयप्रति मेरो हेराइ पनि असाध्यै खुसीको पक्ष छ।
एकदमै उत्कृष्ट शिक्षकका रूपमा पनि विद्यालयमा चिनिनु भएको छ।
हजुर हजुर, मेरो रिजल्ट चाहिँ राम्रो छ म्याडम। विद्यालयमा हाम्रो विषयगत रूपमा भन्नुपर्दा म धेरै नै अगाडि छु।
पढाइरहनु भएको छ नि, लगभग कति वर्षदेखि सुरु गर्नुभयो शिक्षण?
मैले 2056 अध्यापन कार्य सुरु गरेँ र जनमुखी आदर्श कलेजमा पनि मैले संस्थापन कालदेखि नै पढाउँदै आइरहेको छु। मेरो विषय पनि एमएड र यतापट्टि बिकम भएको हुनाले विषयगत रूपमा पनि मेरो कमर्सियल क्षेत्र पनि एजुकेसन क्षेत्र पनि अलिक बलियो भएर अलिकति आफ्नो अध्यापन क्रियाकलाप पनि त्यसरी नै अगाडि बढेको छ।
यो पढाइरहनु भएको छ नि धेरै वर्ष भयो, 56 अहिलेसम्म शिक्षण गरिरहनु भएको छ। वास्तवमा शिक्षकै बन्छु, शिक्षणै गर्छु भन्ने सोच चाहिँ कहाँबाट आयो तपाईँमा?
त्यो परिवेशले लिएर आएको म्याडम। म पहिला निजी संस्था यहीँ नोभानेट नेपालमा पनि स्टोर अफिसर भएर काम गरेँ। त्यसभन्दा अगाडि प्लास्टिक एउटा उसमा गर्थेँ, एकजना मेरो आफ्नो दाजु पनि हुनुहुन्थ्यो ए क्लासको ठेकेदार, उहाँसँग पनि ठेक्कापट्ट सम्बन्धी यो रोडको काम, भवनको काम, सिँचाइको काम पनि मैले अनुभव लिएको छु। तर परिवेशले आफ्नो घरमा सबै सदस्यहरू चाहिँ शिक्षा क्षेत्रमै लागेको हुनाले मेरो बुवा पनि शिक्षकै हुनुहुन्छ, त्यसैले पनि मलाई एउटा प्रेरणा कहाँबाट मिल्यो होला नि, मान्छे भएपछि मान्छेसँग नै सङ्गत अगाडि बढाउँदा राम्रो हुन्छ कि शिक्षण क्षेत्रमै अगाडि बढ्दा राम्रो हुन्छ कि भन्ने मलाई लागेर मैले चाहिँ शिक्षा क्षेत्रमै रमाउने जमर्को पनि गरेँ र अहिले शिक्षण पेसामा अत्यन्तै आनन्द पनि महसुस गरेको छु।
घरको पुरै परिवार बुबा अनि अरू को को हुनुहुन्छ?
मेरो घरको मेरो दाजुभाइ, हामी 3, मेरो बुहारी पनि 3, मेरो हाम्रो बुहारीहरू, छोरी श्रीमतीहरू सबैजना हामी शिक्षण पेसामै छौँ।
परिवार पुरै शिक्षकै हुनुहुन्छ?
सबैजना शिक्षक नै छौँ हामी।
कस्तो लाग्छ नि पुरै परिवारमा बिहान दिउँसो पढाएर आउनुहुन्छ, बेलुका भेट हुँदा चाहिँ कस्तो माहौल हुन्छ?
विद्यालयभित्र भएका वातावरण, शैक्षिक गतिविधि, राष्ट्रिय शैक्षिक गतिविधिको विषयमा चाहिँ हाम्रो घरमा चाहिँ साँच्चै नै भन्नुपर्दा बेलुकाको बहस नै हाम्रो त्यसै विषयमा नै चलिरहेको हुन्छ। राष्ट्रिय अन्तर्राष्ट्रियसम्म पनि हामी शैक्षिक पेसागत रूपमा भएका क्रियाकलापहरूलाई निकै छलफलको विषयवस्तु बनाउँछौँ, किनकि हामी मेरो बुहार 3 रिटायर हुनुभयो, अहिले पेन्सनमा निस्किसक्नुभयो, हामी 3 भाइ विद्यालयमा अध्यापन छौँ। म त अस्थायी शिक्षक थिएँ, भर्खर यो आन्तरिक स्थायी भएको छु, आन्तरिक स्थायीको लागि नाम निस्किएको छ, अब इन्टरभ्यू मात्रै बाँकी छ। तँभन्दा अरू मेरो भाइ भाइहरू पनि मेरो बुहारीहरू पनि मेरो श्रीमती पनि सबै शिक्षक नै भएको हुनाले घरभित्रको हाम्रो पहिलो भाषा नै शिक्षणबाट र शिक्षण गतिविधिको बारेमा नै छलफल भइरहन्छ।
त्यसले व्यक्तिलाई निखार्न चाहिँ कतिको सहयोग पुर्याउँछ होला? घरमै छलफल हुँदा व्यक्ति आफैलाई अनि त्यसपछि घरमा हुने बालबालिकाहरूलाई चाहिँ कस्तो प्रभाव पर्छ
होला? त्यसै भएर होला म्याडम, मलाई लाग्छ हाम्रो परिवारको सदस्य सबै शैक्षिक क्षेत्रमा नै लागेको भएर होला। छोरीहरूले पनि सबैजना फर्स्ट भए अनि मेरो भाइका छोरा पनि फर्स्ट नै भयो स्कुल पढ्ने। हाम्रो सामुदायिक विद्यालयमा नै पढायौँ हामीले छोराछोरीलाई पनि।
भनेपछि बच्चाहरूलाई चाहिँ परिवारमा जस्तो संस्कार सिकाइन्छ बच्चाहरूले चाहिँ त्यस्तै संस्कार लिन्छन् भन्ने हो
कुरा विश्वास। तर त्यसै अनुसारको मैले कक्षा कोठामा पनि मेरो हरेक कक्षा कोठाको अन्तिम पिरियडको 2-3 मिनट चाहिँ मैले विद्यार्थीहरूलाई नि प्रेरणाका स्रोतको रूपमा मैले चाहिँ उनीहरूलाई जहिले पनि तिमी असल बने तिम्रो सन्तान पनि असल बन्छ, तिमी असल बने तिम्रो घर पनि असल बन्छ भन्ने नै मेरो मुख्य टार्गेट नै त्यसमा जान्छ। अन्तिम बिन्दुमा चाहिँ पढाइको चाहिँ निष्कर्षमा पुग्दा त्यहाँ त्यसरी चाहिँ विद्यार्थीलाई मैले काउन्सिलिङ गरिरहेको हुन्छु।
तपाईँले भन्नुभयो नि 56 सालदेखि अस्थायी शिक्षक हुनुहुन्थ्यो, अहिले भर्खरै स्थायीमा लिखितमा नाम निकाल्नु भएको छ। यस्तोमा यो अस्थायी शिक्षण गरिरहँदा चाहिँ कस्ता कस्ता किसिमका समस्या आउँदा रहेछन्, अहिले चाहिँ तपाईँलाई कस्तो महसुस भएको छ?
अस्थायी शिक्षक प्रति विद्यालय र समग्र रूपमा भन्नुपर्दा यो शिक्षक र शिक्षण पेसालाई हेर्ने संस्थाहरूले पनि अस्थायी शिक्षक भनेर अलिकति क्याटेगोरी छुट्याइदियो केही समय। उता विद्यालय शिक्षकलाई चाहिँ तपाईँ अस्थायी शिक्षक हो है भनेर एउटा पोसाक पनि नदिएर चाहिँ केही समय अप्ठ्यारो पारेको परिस्थिति थियो। तर अहिले आएर राज्यले चाहिँ एउटा ठुलो यो राज्यले एउटा ठुलो शिक्षकहरूलाई एउटा प्रेरणाका स्रोतका रूपमा यो आन्तरिक आयोग दिएर जुन मौका दियो त्यसप्रति मैले यो नेपाल सरकारप्रति एकदमै आभार प्रकट गर्न चाहन्छु। त्यसमाथि नै हाम्रो तत्कालीन शिक्षा मन्त्रीप्रति मेरो विशेष उहाँप्रति धन्यवाद ज्ञापन पनि गर्न चाहन्छु यसै कार्यक्रमबाट, किनकि यस सबै शिक्षकहरू लामो समयसम्म अस्थायी बस्नुपर्नेको कारण नै राज्यको नीतिगत कार्यक्रमहरू प्रष्ट नभएको कारणले हो। एक दुईपटक आयोगहरू खुले, त्यसमा पनि म यो जिल्लाबाट जाएँ नि एक दुईजना शिक्षक जहिले पनि वैकल्पिक परेँ। त्यो वैकल्पिक पर्दा आफूलाई के लाग्थ्यो भने म 3-3 मात्रै भइदिएको भए पनि मेरो सिटमा म पास हुने रहेछु नि भन्ने मलाई लाग्थ्यो। तर परिस्थिति त राज्यले दरबन्दीको आधारमा गर्यो होला, त्यसै अनुसार आफू वैकल्पिकमा पर्नु परेको परिस्थितिलाई ऊ गर्यो। तर फेरि एकपटक के पनि गरिदियो भने वैकल्पिक पनि स्थायी हुन पाउँछ भनेर राज्यमा एकचोटि चर्चा चल्यो, साथीहरूको माझमा म पनि स्थायी हुन पाउने भएँ भनेर रमाइलो त लाग्यो म्याडम। तर परिस्थिति के बिग्रियो भने राज्यले त्यस्तो अवसर दिन नसक्ने अवस्था पनि आयो। सायद यो अन्तर्राष्ट्रिय श्रमिक सङ्गठनले पनि त्यसप्रति अलिकति जिज्ञासा राखेर हेरिदिएको भए यति लामो समयसम्म अस्थायी रहनु पर्थेन कि, मेरो पनि त्यस्तै अवसर आउँथ्यो कि भन्ने मलाई लागिरहेको थियो। र अहिले कसो यो नेपालको चाहिँ शिक्षा ऐन संशोधन 9 संशोधन र 8 संशोधनले शिक्षकहरूलाई धेरै नै अवसरहरू प्रदान गरेकोमा मैले राज्यप्रति यस एकदमै राम्रो मानेको छु।
तपाईँले 56 सालदेखि नै शिक्षण गराउनु भएको छ, त्यो 56 सालको शिक्षण पद्धतिलाई कसरी स्मरण गर्नुहुन्छ यति बेला?
त्यो बेलामा हामीले चक डस्टर कालो पाटी प्रयोग गरिन्थ्यो, अहिले व्हाइट बोर्ड मार्कर पेन प्रयोग गरिन्छ। त्यो बेलामा हामीले विद्यार्थीलाई अलिकति स्टुडेन्ट ओरिएन्टेड भन्दा पनि टिचर ओरिएन्टेड बढी उत्प्रोत गर्थ्यौँ। अहिले आएर चाहिँ टोटल्ली हामी स्टुडेन्ट ओरिएन्टेड र बाल सिकाइ केन्द्रित सिकाइप्रति एकदमै ध्यान दिएका छौँ र त्यसै अनुसार विद्यार्थीलाई एउटा प्रेरणाको स्रोत पुनर्बल पृष्ठपोषण प्रदान गर्दै शिक्षण क्रियाकलाप अगाडि बढाइएको हुन्छ।
अब त्यति बेला हुन्छ नि 56-57 सालमा शिक्षण गरिरहँदा चकको धुलो पनि खानु पर्यो होइन,
हजुर,
त्यो चकको धुलो खाइरहेर टिचिङ गराइरहँदा फिल चाहिँ के गर्नुहुन्थ्यो नि?
त्यो एकदमै त्यो बेला म युवक पनि थिएँ, त्यो चक डस्टरकोले मलाई स्वास्थ्यमा असर पार्छ भन्ने कुरा मेरो धारणा नै बस्दैन थियो। र मैले विद्यार्थीहरूसँग म कसरी सबै शिक्षकभन्दा अगाडि बढ्न सक्छु त मात्रै चेष्टा आउँथ्यो र विद्यार्थीले पनि मलाई सरले पढाइदिँदाखेरि धेरै खुसी हुने। सानो सानो कक्षा मेरो 9 र 10 मेरो क्लासहरू पुरा हुन्थ्यो त्यो बेला, तैपनि सानो सानो कक्षाहरूले आएर पनि मैले हेडसरसँग पनि अनुरोध गरेर 7 पिरियड भयो भने सर 8 कक्षा पनि पढाइदिनु भनेर अनुरोध गरेका छन् म पढाइदिन्छु भन्थेँ। त्यस्तो जिज्ञासा जिज्ञासा बढ्थ्यो, त्यसैको कारणले नै होला अलिकति श्वास प्रश्वास सम्बन्धी समस्याहरू चाहिँ देखा पर्न थालेको हो कि भन्ने फिलिङ्स गरेको छु। र अहिले चाहिँ विद्यालय अलिकति आर्थिक रूपले नै सम्पन्न हुँदै गइरहेको अवस्थामा विद्यालयले वातावरणीय प्रभावलाई पनि निकै ध्यान दिएको अवस्था छ।
विद्यार्थीमा त कतिको फरक पाउनुभयो पहिला र अहिले?
विद्यार्थीहरूमा सिकाइ उपलब्धि त निकै फरक छ म्याडम। अहिलेको विद्यार्थीहरूले हेर्नुहोस् न, अहिले राष्ट्रिय स्तरमै हेर्नुहोस् न, पहिला डिस्टिङ्सन ल्याउने विद्यार्थी कति थियो र अहिले विद्यार्थीहरू जिपिए 4 ल्याउने विद्यार्थी कति धेरै छन्। त्यो त शैक्षिक सामग्री, शिक्षण सिकाइ क्रियाकलाप र शिक्षण गर्ने तौर तरिकाहरू मिलेकै कारणले हो र विद्यार्थीको तालमेल मिलेको। तर एउटा परिवेश के भनेको छ भने अहिले नेपालको कन्टेस्टमा नसुहाएको परिस्थिति के देखिन्छ भने यो जिपिए यो ग्रेड सिस्टम आएपछि विद्यार्थीहरू केही अलिक निम्न स्तरको विद्यार्थीले चाहिँ चट्टै पढ्न छोडिदिएको, शिक्षक मुखी मात्रै भएको अवस्था चाहिँ छ। त्यसैले यसले झन् खाडल बनाइदियो कि विद्यार्थीहरूको सिकाइको निरन्तरतालाई अलिक पूर्णता दिन सकेन कि भन्ने मलाई लागेको छ।
खाडल नल्याउन चाहिँ शिक्षकको भूमिका चाहिँ के रहन्छ?
शिक्षकको भूमिका त्यसमा चाहिँ खास हामीले गर्नु भनेको चाहिँ विद्यार्थीहरूसँग सिकाइलाई चाहिँ एक ठाउँमै जोड्ने काम हो, विद्यार्थी र शिक्षकको बिचको चाहिँ तालमेल मिलाउने हो, शैक्षिक सामग्री र शिक्षण सिकाइ क्रियाकलापलाई मिलाउने हो। त्यसका लागि हामीले निकै प्रयास गरेका नै हुन्छौँ, गरिरहेका नै हुन्छौँ। तर त्यति हुँदाहुँदै पनि उसले घरको वातावरण, साथी सङ्गतको वातावरणबाट विद्यार्थीले अलिकति आफूलाई सिकाइ उपलब्धितिर चाहिँ कम महत्त्व दिएको, र फेरि हाम्रो देशमा अहिले वैदेशिक रोजगारले पनि एउटा विद्यार्थीहरूलाई शिक्षण सिकाइ र सिकाइप्रतिको जीवन पद्धतिलाई कतिको महत्त्व राख्छ भन्ने कुरालाई चाहिँ अलिकति नबुझेको अवस्था हो कि भन्ने चाहिँ मलाई लागेको छ। यसलाई चाहिँ शिक्षा ऐनबाट नै अलिकति सुधार गर्नुपर्ने देखिन्छ म्याडम।
शिक्षण गरिरहँदा आफूलाई कतिको सन्तुष्ट पाउनु भएको छ?
अत्यन्तै सन्तुष्ट छु म, अत्यन्त। म शिक्षामा शिक्षण गरेपछि मैले विद्यार्थीले गरेको उपलब्धि, मैले गरेको उपलब्धिसँग मैले बेलुका आएर मैले अत्यन्तै खुसी अन्तर्हृदयबाट नै मैले गर्नुपर्ने कर्तव्य पुरा गरेको छु भन्ने मलाई फिलिङ हुन्छ। मैले अत्यन्त आनन्द महसुस गर्छु। जति क्लासमा दुःख गर्छु, बाहिर निस्केपछि 2 मिनट रेस्ट गर्ने बित्तिकै मैले यही नै हो मेरो आनन्द भन्ने महसुस गर्छु। विद्यार्थीहरूले नै मलाई एउटा योग्य शिक्षकको रूपमा हेरिदिएको अवस्था पनि मैले पाएको छु। आफ्नो विषयवस्तुमा विद्यार्थी कति खुसी छ, त्यो सिकाइबाट उसले कतिको सन्तुष्टि प्राप्त गर्यो, त्यही सन्तुष्टि नै आफ्नो सबैभन्दा केन्द्रबिन्दु भएको हुनाले त्यसैलाई नै महत्त्व राख्दै जाँदाखेरि म अत्यन्तै खुसी छु।
तपाईँले सुरु सुरुमा पढाउनु भयो नि 56-57 सालतिर पढाएकै विद्यार्थीहरूसँग अहिले भेट हुन्छ कि नै?
हुन्छ, उनीहरू पनि अभिभावक भएछन्। सर तपाईँले त्यो बेला हामीलाई कति राम्रो पढाइदिनु, सर मैले तपाईँको विषयमा सबैभन्दा धेरै नम्बर लिएर आएँ भनेर मलाई भेट्दाखेरि, उनीहरूले मलाई नमस्कार गर्दाखेरि मलाई यस्तो अनुभूति गर्छ कि म पनि मै नै यो देशको सबैभन्दा ठुलो व्यक्ति हुँ कि जस्तो फिलिङ मलाई हुन्छ। सबै विद्यार्थीहरू चाहिँ भेट्दाखेरि यो शिक्षक हो, हाम्रो सबैभन्दा कर्तव्यनिष्ठ शिक्षक हो भनेर नतमस्तक भएको देख्दाखेरि आफूलाई सबैभन्दा ठुलो गौरव नै त्यही नै लाग्छ मलाई।
वास्तवमा समाजमा ज्ञानको ज्योति फिजाउने, समाज विकासमा टेवा पुर्याउने चाहिँ एउटा दरिलो खम्बा चाहिँ, दरिलो आधार चाहिँ शिक्षक पनि हो है?
एकदमै हो म्याडम। शिक्षक समाजको एउटा मेरुदण्ड नै हो। शिक्षक एउटा समाजको मात्र नभइकन नैतिक क्षेत्रको चाहिँ एउटा सम्भागै हो। अनि शिक्षक एउटा वास्तवमै भन्नुपर्दा नवआगन्तुक परिवेशमा जन्मिएका बच्चाहरूको एउटा पृष्ठपोषक पनि हो, एउटा प्रेरणादायी स्रोत पनि हो।
तपाईँको समय र कुराकानीको लागि धेरै धेरै धन्यवाद सर।
धन्यवाद।
आजका अतिथि हुनुहुन्थ्यो नेपाल शिक्षक महासङ्घ जिल्ला सदस्य, जनमुखी आदर्श कलेज र लक्ष्मी माध्यमिक विद्यालय अमरापुरीका शिक्षक सुरेन्द्र राज भट्टराई। अर्को अङ्कमा अर्का अतिथिका साथमा उपस्थित हुनेछौँ। प्रविधिका साथी गगन गिरीलाई धन्यवाद। म माया कडेल बिदा हुन्छु। नमस्कार।